नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, अहिले अर्थतन्त्रका बाह्य सूचकहरू सन्तोषजनक अवस्थामा रहे पनि आन्तरिक सूचकहरू सकसपूर्ण अवस्थामा नै छन्। अपेक्षाकृत रूपमा राजस्व संकलन हुन नसक्नु, पूँजीगत खर्चले लय समात्न नसक्नु, आयात निर्यात अपेक्षाकृत रूपमा बढ़न नसक्नु, सार्वजनिक ऋणको आकार बढ़दै जानु, उत्पादन वृद्धि र रोजगारी सिर्जना कम हुनु लगायतका विभिन्न अर्थतन्त्रसँग सम्बन्धित समस्याहरू पनि देखा परिरहेका छन्। यिनै समस्यालाई समाधान गर्न सरकारले आयोग समेत गठन गरेको थियो र आयोगले प्रारम्भिक प्रतिवेदन समेत बुझाइसकेको छ। अहिले अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायबारे केन्द्रित भएर आजको अन्तर संवादमा हामी अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्दैछौ। सुन्दै हुनुहुन्छ?
हजुर, सुनिरहेको छु।
स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हजुर, धन्यवाद छ, नमस्कार।
पछिल्लो समय अर्थतन्त्रका आन्तरिक सूचकहरूमा विभिन्न किसिमका अवस्थाहरू समस्याहरू देखा परेका छन्। खास गरी अपेक्षाकृत ढंगले राजस्व संकलन हुन सकेको छैन, आयात र निर्यातको अवस्था पनि त्यही किसिमको छ। मुलुकको समग्र अर्थतन्त्रको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? के समस्या देखिरहनु भएको छ?
अब यहाँले नै एउटा अर्थतन्त्रको समग्र चित्र त प्रस्तुत नै गरिदिइहाल्नु भएको छ। त्यो चित्रले के देखिन्छ भन्दा हाम्रो मिश्रित खालको चाहिँ नि चरित्रहरू देखिएका छ अर्थतन्त्रमा। अलि द्वन्द्वात्मक चरित्रहरू देखिएका छन्। अब बाह्य पक्ष चाहिँ हाम्रो सुधार भएको, राम्रो भएको देखिएको छ। पछिल्लो महिनामा आएर हेर्दाखेरि पहिला चाहिँ आयात र निर्यात दुवै घटेको अवस्थामा पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दाखेरि चाहिँ त्यसमा थोरै भए पनि बढेको देखिन्छ। निकासी चाहिँ सामान्य मात्रै बढेको, तर पैठारी चाहिँ 4% बढ्या देखिया छ। वैदेशिक मुद्राको सञ्चिति पनि उच्च भएर गएको छ, इतिहासकै उच्च भएर गएको अवस्था छ। मुद्रास्फीति अहिलो महिनामा भन्दा बढेको देखिया छ र मुद्रास्फीति चाहिँ नि बढिएको देखेको छ, तर अब सरकारले भनेको राख्छु भनेको सीमाभित्रै छ। तर चाहिँ नि त्यसलाई फेरि त्यसभित्रबाट हेऱ्यो भने खाद्य र गैर खाद्यलाई छुट्याएर हेऱ्यो भने चाहिँ खाद्य पक्षको चाहिँ अलिकति चाहिँ नि त्यसले घन्टी बजाएको छ। तुलनात्मक हिसाबले चुनौती दिएको छ है, कति चाहिँ नि 9% हिसाबले खाद्य तथा पेय पदार्थमा वृद्धि भयो, त्यो चाहिँ सरकारले भनेको 6% भने माथि हो। यो दृष्टिकोणबाट हेर्दाखेरि अहिलेको अर्थतन्त्र चाहिँ अलिक चुनौतीमा छ। आन्तरिक किनभने मूल्य किन बढ्यो भन्दा आन्तरिक उत्पादन बढेन। अर्कातिर बेरोजगारी दरमा कमी आएको छैन, मान्छेहरूले रोजगारी थप रोजगारी पाएका छैनन्, पाएका रोजगारी पाएकाले पनि गुणस्तरीय रोजगारी पाएको छैन, अन्डर इम्प्लोयमेन्टमैको अवस्थामा छ। कति त सिजनल खालका छन्। त्यसले गर्दा के देखिन्छ भन्दा अर्थतन्त्रमा चरित्र चाहिँ मिश्रित खालको, द्वन्द्वात्मक खालको चरित्र देखिएको छ। सरकारले अलि फरक ढङ्गले सोच्ने, रणनीतिक हिसाबले सोच्ने र कार्यक्रमिक हिसाबले हस्तक्षेप गर्नुपर्ने अवस्थामा छ अहिलेको अर्थतन्त्र।
पछिल्ला वर्षहरूमा पूँजीगत खर्च भनौं या विकास खर्चले लय समात्न सकेको छैन भनेर विभिन्न निकायहरूबाट पनि यो कुराहरू आइरहेको छ। सरकारले पनि यो विषयलाई अध्ययन गर्नका लागि आयोग नै गठन गरेको अवस्था थियो, जसले हालै एउटा प्रारम्भिक प्रतिवेदन समेत सरकार समक्ष बुझाइसकेको छ, जसमा पूँजीगत खर्च बढ़न नसक्दा आर्थिक चलायमानता आउन नसकेको भनेर पनि भनिएको छ। साथै निर्माण कार्यको भुक्तानी पनि हुन नसकेको र त्यसले अर्थतन्त्रलाई पनि असर गरेको भन्ने कुराहरू पनि अहिले सार्वजनिक भइरहेका छन्। यी विषयहरूलाई यहाँले कसरी हेर्नु भएको छ? पछिल्ला वर्षहरूमा पूँजीगत खर्चको अवस्था अपेक्षाकृत ढंगले किन सुधार हुन सकेन जस्तो लाग्छ?
अब पूँजीगत खर्चको अवस्था चाहिँ हाम्रो लामो समय भइसक्यो, करिब 1 दशकदेखि नै हेर्यो भने हाम्रो पूँजीगत खर्चको अवस्था त्यो दुईटा ढंगले हेर्नुपर्छ त्यसलाई। एउटा त विनियोजन नै पनि बढ्न सकेका छैन, विनियोजन नै पनि बढ्न सकेको छैन, विनियोजित अङ्क नै बढ्न सकेको छैन। खर्च अङ्क त आजभन्दा 10 वर्ष अगाडि या 9 वर्ष अगाडि यहाँले हेर्नुभयो भने 208 अर्ब रुपियाँ खर्च भएको थियो, अहिले अहिलो आर्थिक वर्ष 81-82 191 अरब पुग्न पुग 192 अर्ब मात्रै खर्च भयो। एकातिर मुद्रास्फीति चाहिँ नि बढेको बढै छ, तर पुँजीगत खर्च चाहिँ हिजोभन्दा आज झन घट्दै गए जानुले चाहिँ के हुन्छ भने पुँजी निर्माण हुन सकेन, रोजगारी सिर्जना हुन सकेन, पूर्वाधारहरू जुन ढङ्गले निर्माण हुनुपर्ने त्यो हुन सकेन, भएका आयोजनाहरूको चाहिँ नि निर्धारित समयमा सम्पन्न हुन सकेनन् भन्ने कुराको त्यो यसले पुष्टि गर्छ। अब यसलाई चाहिँ नि अब अहिले चाहिँ मुख्यत के हो भन्दा यी कुराहरू चाहिँ डायग्नोसिस भइसकेका हुन्। अहिले आयोगको प्रारम्भिक रिपोर्ट हुन त त्यसको विस्तृत विवरण मैले हेर्न पाएको छैन, समाचारमा सुनेका कुराहरू हो, त्यसमा जति समाचारमा आएका छन् त्यो हेर्दाखेरि हिजो पनि हामीले पनि सबैले भनिआएकै कुराहरू आएको छ त्यसमा, त्यो स्वाभाविकै हो। उसले एउटा संग्रहित ढङ्गले सरकारलाई प्रारम्भिक प्रतिवेदन त्यो आयोगले दिएको छ। अब मुख्य कुरा चाहिँ त्यो आयोगको प्रतिवेदन भोलि आउँदाखेरि, अन्तिम प्रतिवेदन आउँदाखेरि कस्ता खालका उपायहरू त्यसले सुझाउँछ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ, र त्यो ती सुझावहरू चाहिँ कतिको व्यवहारिक हुन्छन्, कार्यान्वयन गर्न लायक छन् कि छैनन् भन्ने पनि हुन्छ। हुन त यसभन्दा अगाडि पनि थुप्रै प्रतिवेदनहरू अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगका दराजहरूमा थन्किएर बसेका छन्, तिनलाई हामीले आंशिक रूपले मात्रै चाहिँ नि त्यसको कार्यान्वयन गरेका छौँ, अत्यन्त कम मात्रै कार्यान्वयन गरेका छौँ। मूलत के हो भन्दाखेरि बजेट निर्माण गर्दा नै हामी चाहिँ नि त्यो त्यसमा गम्भीर कति भयौँ, योजनाहरूको छनौट गर्ने विषयमा कति गम्भीर भयौँ, राजनीतिक यो कानुनी र नीतिगत हिसाबले अहिले पनि हेर्ने हो भने हाम्रो कानुन र खर्च नीति खर्च गर्ने विषयका कानुनहरू हेऱ्यो भने ती कानुनहरूको कमसे कम पनि 70% कार्यान्वयन गऱ्यौँ भने पनि दुईटा कुरा हुन जान्छ, एउटा वित्तीय अनुशासन कायम हुन्छ, मितव्ययिता कायम हुन्छ, र यो आयोजनाहरूको खर्च चाहिँ समयमै हुन्छ, स्रोत र साधनको सुनिश्चितता पनि हुँदै जान्छ र अवस्था छ। मुख्य कुरा चाहिँ नि प्रतिवेदन आउने कानुन बन्ने भन् त कुराहरू त समय अनुसार चाहिँ आउनु पनि पर्छ, आउँछ, सुधार पनि हुनुपर्छ, तर अहिले भइराखेका कानुनहरूको नीतिहरूको म्यानुअलहरूको हामीले चाहिँ खर्च मापदण्ड भनेर बनाएको छौँ। हरेक साल बजेट निर्माण गर्दाखेरि चाहिँ नि अर्थ मन्त्रालयले बजेट तर्जमा दिग्दर्शन भनेर बनाएको हुन्छ, मार्गनिर्देशन भनेर पठाएको हुन्छ मन्त्रालयहरूलाई। त्यसो गर्दाखेरि पनि हामीले बजेट निर्माण गर्दा चालु खर्चमा छुट्याउनु पर्ने बजेटको सन्दर्भमा, वित्तीय व्यवस्थापनलाई छुट्याउनु पर्ने बजेटको सन्दर्भमा, र पुँजीगत खर्च पुँजीगत तर्फको बजेट विनियोजन गर्ने सन्दर्भमा हामीले त्यसलाई कति पालना गरेर बजेट बनायौँ, त्यसमा भएका यो आर्थिक कार्यवित्त तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन छ त्यसमा डिटेल कुराहरू दिएको छ, त्यसमा प्रोजेक्ट ब्याङ्कको कुरा छ, मध्यकालीन खर्च संरचनाको कुरा छ, ती कुराहरूलाई हामीले पालना कतिको गर्यौँ भन्ने कुरा अहम प्रश्न छ भने, त्यसै गरी बजेट आइसकेपछि खर्चको मापदण्ड भनेर चाहिँ नि पठाउँछ, खर्च गर्दा यो ढङ्गले मात्रै खर्च गर भनेर पठाएको हुन्छ, त्यो खर्चको मापदण्ड कतिपय कुरामा स्वयं अर्थ मन्त्रालयले पनि पालना गरेको हुँदैन। त्यस कारणले गर्दा अब यो पुँजीगत खर्च बढाउने र चालु खर्चलाई मितव्ययी बनाउने, चालु खर्चलाई पनि जुन ठाउँमा विनियोजन गरिएको छ त्यसै ठाउँमा त्यही प्रयोजनको लागि समयमै खर्च गरेर जनतालाई सेवा सुविधा दिने विषयलाई प्रभावकारी बनाउने, र पुँजीगत खर्चलाई समयमै खर्च गर्नको लागि सबभन्दा पहिला त अहिले भएका कानुनहरूको नीतिहरूको मापदण्डहरूको सही पालना गर्नुपर्ने अवस्था छ, र बजेट निर्माण गर्दाखेरि चाहिँ त्यो अब जुन परियोजना ब्याङ्क भनेर तयार गर् भनिएको हुन्छ त्यो परियोजना ब्याङ्कको अवधारणा र कानुनमा भएको व्यवस्थालाई हुबहु रूपले पालना गर्ने, त्यसको आधारमा मध्यकालीन खर्च संरचना तयार गर्ने, मध्यकालीन खर्च संरचनाको आधारमा बजेट निर्माण गर्ने काम चाहिँ सबै मन्त्रालय निकाय विभागले गरेर त्यसलाई अर्थ मन्त्रालय सही ढंगले संयोजन गरियो भनेदेखि यो पूँजीगत खर्च बढाउन सकिन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले मुलुकको समग्र अर्थतन्त्रको विषयमा केन्द्रित भएर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्रलाई पनि मानिएको छ, तर पछिल्लो समय सहकारी क्षेत्रमा विकराल समस्या पनि देखा परिरहेका छन्। अहिले यो सहकारी क्षेत्रमा देखिएको समस्याले अर्थतन्त्र कुल ग्राहस्थ उत्पादनमै असर गर्ने हो कि भन्ने लगायतका टीका टिप्पणीहरू पनि भइरहेका छन्। यो सन्दर्भलाई कसरी हेर्न सकिन्छ? सहकारी क्षेत्रमा देखिएको समस्याले भोलि अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउने अवस्था रहन्छ कि रहँदैन? यदि त्यस्तो अवस्था रहन्छ भने अहिले समाधानको बाटोतर्फ कसरी अगाडि बढ्न सकिन्छ?
अब यो सहकारीको विषय जुन छ, संविधानमा पनि यसलाई एउटा तेस्रो खम्बाको रूपमा, विकासको तेस्रो साझेदारको हिसाबले राखियो। सैद्धान्तिक हिसाबले यसलाई निकै महत्व दिइयो, तर व्यवहारिक हिसाबले यसको कार्यान्वयन गर्ने पक्षमा चाहिँ राज्य फितल भयो। यसका अभियन्ताहरूले पनि त्यसलाई त्यो हिजो जुन ढङ्गले त्यसलाई बुलन्द आवाजका साथ अगाडि ल्याएका थिए त्यसलाई ल्याउन सकेनन्। र यसमा भयो के भन्दाखेरि, जब सहकारी क्षेत्रलाई हामीले संविधान मार्फत नै अर्थतन्त्रको एउटा प्रमुख साझेदारको रूप हिसाबले राखेपछि, जसरी सार्वजनिक क्षेत्र र निजी क्षेत्रको भूमिकाको सन्दर्भमा हामी जति संवेदनशील छौँ र निजी क्षेत्रको भूमिकाको सन्दर्भमा ऐन कानून बनाउने त्यसलाई कार्यान्वयन गर्ने विषयमा जति हामी संवेदनशील छौँ, वित्तीय क्षेत्रलाई जति अनुशासित बनाउने क्षेत्रमा हामी छौँ र उत्पादनशील क्षेत्रलाई हामी जुन ढङ्गले विभिन्न खालका चाहिँ नि नीतिगत चाहिँ नि सहजीकरण गरिराखेका छौँ, तर त्यो कुरा त्यो सहकारी क्षेत्रमा भएन। सहकारी क्षेत्रलाई हामीले तीन खम्बा एउटा खम्बा त भन्यौँ, तर त्यसको विगत आउँदो 15-20 वर्षको अवधिमा सहकारी क्षेत्रलाई कहाँ पुर्याउने र कसरी पुर्याउने, त्यसको लागि कस्ता कानुनहरू चाहिन्छन्, कस्ता संरचना चाहिन्छन्, अहिले भएको हामीले भएका संरचनाहरू चाहिँ कार्यान्वयन गरेका छैनौँ भनेर भन्ने कुराहरू भनेनौँ गरेनौँ हामीले। उदाहरणको लागि ऐनहरू आयो त ऐनको कार्यान्वयन ठिक ढङ्गले भएन। अब त्यसमा हामीले बनाउनु पर्ने संरचनाको कुरा, जस्तो त्यो तीन तहकोमा रहेर सहकारी क्षेत्रलाई अनुगमन गर्ने संयन्त्र बनाउने कुरा गरेका थियौँ हामीले, त्यहाँ अनुगमन संयन्त्रको कुरा, पुँजीगत संचित पुँजीको संरक्षित कोषको स्थापना गर्ने कुरा गरेका थियौँ। त्यसपछि त्यो क्षेत्रको यो बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले लगानी गरेको लगानी उठाउने सन्दर्भमा ऋण प्राधिकरणको व्यवस्था गर्ने कुरा गरेका थियौँ। सूचना केन्द्र स्थापना गर्ने, कर्जा सूचना केन्द्र, त्यो कुराहरू हामी चाहिँ राज्यको ध्यान गएन त्यतापट्टि। अब त्यसले गर्दाखेरि के भयो भने, त्यहाँ हुनुपर्ने जति अनुगमन भएन र त्यसमा चाहिँ अनुगमन किन भएन भन्दा, त्यस्ता संरचना नबनिसकेपछि सरकारको रेगुलर खालको कर्मचारीहरू विभागमा डिभिजनमा गएर बस्ने क्याडरहरू नभएको अवस्था केही दिनमा सरुवा हुने, त्यो सिप र विशेषज्ञता उनीहरूमा पनि नहुने, त्यो अनुगमन गर्ने चाहिँ नि मापदण्डहरू पनि नभएको अवस्था रह्यो। त्यसले गर्दा सहकारी क्षेत्रमा पछिल्ला दिनमा गएर अनि त्यसपछि केहीले नजानेर केहीले जान्दा जान्दै गर्न खोजेर गर्न नसकेर कसैले चाहिँ नियतै खराब राखेन, तीन किसिमको थियो त्यहाँ पनि। एउटा चाहिँ नजानेर गरेको, कसैले केही जानेको गर्न खोज्दा खोज्दै गर्न नसकेको, र तेस्रो चाहिँ नियतै खराब राखेको। त्यो नियत खराब राख्नेले गर्दाखेरि राम्रो गरिराखेको गर्दा गर्न नजानेको र गर्न गर्दा गर्दै बिग्रेकोलाई सच्याउने सन्दर्भमा त्यो खराब मनसा राख्ने, खराब नियत राखेर जानेहरूले गरेको क्रियाकलापले सबैलाई एउटै घानमा हालिदियो, एउटै डालोमा हालिदियो, जसले गर्दाखेरि के भयो भन्दा सहकारी क्षेत्रमा समस्याहरू चुनौती जब देखियो, राज्यले सरकारले त्यति बेलामै सुरुको बेलामै नि एउटा चाहिँ नि बफर खालको बफर फन्डको क्रिएट पनि गर्ने, बफर संरचनाको सिर्जना तुरुन्तै गरेर त्यो जनतालाई के विश्वास दिलाउनु पर्थ्यो भने राज्य छ खराब गर्नेलाई, चाहे त्यो सञ्चालकले गरोस्, चाहे व्यवस्थापकले गरोस्, चाहे चाहिने त्यो कर्जा लिनेले बेइमानी गरोस्, त्यहाँ कारवाही गर्छ, तर बाँकी ठाउँमा चाहिँ हामी त्यसलाई ट्र्याकमा ल्याउँछौँ भनेर भन्ने कुरा राज्यले भन्न नसक्या हुनाले यहाँनिर भद्रगोलको स्थिति सृजना भयो। अब यसले अर्थतन्त्रमा यहाँले भन्नुभयो जस्तो प्रभाव कसरी पर्यो भने हाम्रो अर्थतन्त्रको करिब करिब 45-49% चाहिँ अनौपचारिक क्षेत्र छ। त्यो अनौपचारिक क्षेत्रमा पनि बसेर काम गर्ने भनेको यो औपचारिक क्षेत्रमा बसेर काम गर्ने चाहिँ वित्तीय क्षेत्रमा नेपाल राष्ट्र ब्याङ्कले बाट नियमन हुने ब्याङ्क तथा वित्त संस्थाहरूले काम गरिराखेका थिए, तर अनौपचारिक क्षेत्रमा गएर सहरका गाउँका कुना कुनामा गएर साना परिवारलाई समेतलाई समेटेर काम गर्ने चाहिँ सहकारी र लघु वित्त भयो, सहकारी भयो, त्यसै गरी चाहिँ नि उनीहरूले काम गरेका थिए र उनीहरूका त्यो वित्तीय पहुँच पुगिरहेको।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद छ, हस् नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले मुलुकको समग्र अर्थतन्त्रको विषयमा केन्द्रित भएर अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।